بسم اللہ الرحمن الرحیم. السلام علیکم، میں ہوں محمد اسامہ غازی اور آپ دیکھ رہے ہیں نیوز آر.
کراچی آپریشن پر تعصب پرستی کے الزامات سنگین ہو رہے ہیں. ایم کے ایم کا ایک اور کارکن چل بسا. اعلیٰ سطح پر ایم کے ایم کی شکایت نے کھلبلی مچا دی. پشاور میں پھر دہشت گردوں نے امن عمل کو نشانہ بنایا. طالبان نے ذمہ داری قبول کرنے سے انکار کیا ہے. ان حملہ آوروں کے ساتھ بھی مذاکرات ہوں گے. کرکٹ کورٹ میں ہونے والی صورت گر یہاں اس ہاتھ لے اس ہاتھ دے کی سوداگری ہے. نجم سیٹھی کو انتخابات پلٹ دینے کا ہنر دکھانے پر انعام ملا، الزام ہے. طالبان کا پیغام سن کر حکومتی رابطہ کار کمیٹی کی روح تک سکوت کو اتر گیا، مگر عام آدمی کیا کرے، کوئی ہے جواب دینے والا؟ کراچی کے صاحب سربت مقامی انجینئروں اور مستریوں سے بلٹ پروف گاڑیاں بنواتے تھے، مگر گاڑیاں دغا باز نکلی، حکومت نے اس دھندے پر پابندی لگا دی.
طالبان سے مذاکرات کرنے کے لیے حکومت کی نامزد کردہ رابطہ کار کمیٹی کے اراکین نے طالبان کی رابطہ کار کمیٹی سے ملاقات. یہ ملاقات ایک امانت کی وصولی کے لیے تھی. یہ امانت حکومت کے لیے طالبان کا ایک پیغام تھا. طالبان کی رابطہ کار کمیٹی نے یہ امانت حکومتی کمیٹی کے سپرد کی تو حکومتی کمیٹی کی روح تک اس کی تاثیر اتر گئی. اطمینان ہی اطمینان تھا، اگرچہ اس اطمینان کے بعد پشاور میں دھماکے ہو گئے. طالبان اور حکومت کی رابطہ کار کمیٹیوں کے سربراہان کی اطمینان انگیزیاں قابل دید تھیں.
اطمینان کا اظہار کیا ہے اس کمیٹی پر، اور طالبان نے بھی بہت حکمت اور تدبر اور دور اندیشی کا مظاہرہ کیا ہے.
ہماری کمیٹی نے جو بھی تفصیلات آئی ہیں وہاں سے اس پہ بڑے اطمینان کا اظہار کیا ہے، اطمینان بخش کرا دیا ہے.
طالبان کی رابطہ کمیٹی سے ملاقات کے بعد حکومتی کمیٹی نے وزیراعظم سے ملاقات کی اور بتایا کہ طالبان کی طرف سے آنے والا جواب دراصل ان کی نیک تمنائیں ہیں جو اس قوم کے نام ہیں. تاہم طالبان کے ساتھ مذاکرات کن خطوط اور کس ایجنڈے کے تحت ہوں گے، یعنی ان کے مطالبات کیا ہیں، ہماری توقعات کے مطابق ہیں یا نہیں، ایسا کچھ نہیں بتایا گیا. مگر وزیراعظم نے قوم کی ترجمانی کرتے ہوئے منطقی خواہش کا اظہار کیا کہ مذاکرات اسی وقت ہی سود مند ہو سکتے ہیں جب دہشت گردانہ کارروائیاں بند ہوں. خواہش امن کی سب کو ہے، مگر طالبان کے ہمدردوں کو اپنی چاہت اور محبت کے درمیان گرتی لاشیں دکھائی دے رہی ہیں، نہ دھماکوں کی گونج سنائی دے رہی ہے. شاید اسی لیے آج سینٹ میں پیپلز پارٹی کے بیرسٹر اعتزاز احسن نے گرا لگائی ہے کہ طالبان کے ساتھ طالبان مذاکرات کر رہے ہیں. ان کی تجویز ہے کہ طالبان سے مذاکرات کے لیے ایک خاتون، ایک اہل تشیع اور ایک غیر مسلم پاکستانی کو کمیٹی کا رکن بنانا چاہیے تھا. طالبان کے ساتھ مذاکرات کی کامیابی کے امکانات اور پھیلے ہوئے خدشات برپا دہشت گردی پر بات کرتے ہیں سنی اتحاد کونسل کے سربراہ جناب صاحبزادہ حامد رضا سے. رضا صاحب، حکومت کی طرف سے اطمینان سکون نظر آ رہا ہے، طالبان کی کمیٹی دور اندیشی دیکھ رہی ہے، طالبان کی جانب سے حکمت دیکھ رہی ہے، آپ کو کیا نظر آ رہا ہے؟
السلام علیکم اسامہ صاحب، میں تو صرف یہ بات کہوں گا کہ آپ نے بڑی خوبصورت بات کی کہ نیک تمنائیں طالبان نے پاکستانی قوم کے لیے بھیجی ہیں. تمنا کا پہلا اظہار آج پشاور میں ہو چکا ہے، جس میں ابھی تک 13 کیجولٹیز ہیں اور تقریباً 21 کے قریب افراد جو ہیں وہ شدید زخمی ہیں. دراصل ہم ڈے فسٹ یہ بات بار بار کہتے چلے آ رہے ہیں، اور پاکستان کی پولیٹیکل پارٹیز نے تقریباً الا ماشاءاللہ اس کے اوپر ایک مجرمانہ خاموشی اختیار کی ہوئی ہے کہ کانسٹیٹیوشن آف پاکستان کے اندر کسی بھی نجی ملیشیا کے ساتھ مذاکرات نہیں ہو سکتے. ہمارا سٹانس بالکل کلیئر ہے. مذاکرات کے حوالے سے آپ یہ بات دیکھیں کہ حکومت نے جب سے یہ مذاکراتی کمیٹی بنائی ہے 7 سے زیادہ بم دھماکے ہو چکے ہیں، کیجولٹیز 150+ ہیں. تو طالبان کی طرف سے اس کا پازیٹیو رسپانس کیا رہا ہے؟ میری سمجھ سے یہ بات بالکل بالا ہے. میں نہیں سمجھتا کہ ان مذاکرات کا کوئی رزلٹ نکلے گا. اور لوگ کہتے ہیں کہ آپ اس کو ایک چانس دیں، میں یہ کہتا ہوں کہ آپ کا ماضی بتلاتا ہے کہ آپ کیا ہیں. سوات آپریشن کے دوران جب 7 مرتبہ کوشش کی گئی انہی طالبان کے ساتھ نیگوشیٹ کرنے کی، اور اس وقت تو ان کے سربراہ کوئی اور تھے، لیکن سوات میں ڈائریکٹ ڈیل کر رہے تھے ملا فضل اللہ. آج تو طالبان، پورے تحریک طالبان پاکستان کا سربراہ ملا فضل اللہ ہے. تو یہ کیسے ممکن ہے کہ وہ آدمی جس نے وہاں پر پاکستانی فوج کے ساتھ ایک جنگ لڑی، اس کے بعد پاکستانی فوج کے جوانوں کی شہادت کا ذمہ دار ٹھہرا، تو آج اس آدمی کی کوئی ذہنی سائیکی بدل گئی ہوگی؟ اور بہرحال हमारे सामने ये जो बात कही जा रही है कि हुकूमती कमेटी ने बड़े इत्मीनान का इजहार किया, तो यकीनन किया होगा, इसलिए कि ये खुद तालिबान की कमेटी है। हम तो वजीर दाखिला साहब को ही तालिबान का वजीर दाखिला कहते हैं, और ये कहते हैं कि उनके स्पोक्समैन के फरायज चौधरी निसार साहब सर अंजाम देते हैं, पिछले चंद दिन से खामोश हैं, अब हुकूमती कमेटी वो फरायज सर अंजाम दे रही है। लेकिन जब अपने अपनों के पास जाएंगे,
शायद जो तर्जमान है तालिबान के, उन्होंने जिम्मेदारी कबूल नहीं की, उन्होंने कहा हमने नहीं किया ये धमाका, इस तरह से पहले भी वो कह चुके हैं कुछ धमाकों के बारे में कि हम नहीं कर रहे।
उसामा भाई, आप मेरी आपसे रिक्वेस्ट यह देखें, एक तो हमने बड़ा मेरा ख्याल है गलत इस चीज़ के इस ट्रेंड के ऊपर चल पड़े हैं कि अगर कोई रिस्पॉन्सिबिलिटी तालिबान लें तो ठीक है, ना लें तो ठीक नहीं है। बात यह है कि हमें इसकी बैकग्राउंड देखनी पड़ेगी, खुद कुछ हमले या ये जो ग्रेनेड के साथ अटैक किए जाते हैं ये स्पेशलिटी है तालिबान की। इस किस्म की मिलिटेंसी पाकिस्तान में और पूरी दुनिया में तालिबान के अलावा कोई नहीं करता। बाप मुझे बतलाएं, आज तक कोई ऐसी तंजीम मंजर यहाँ पर नहीं आई जो खुद कुछ हमले ओन करती हो या जिसके साथ उसे लिंक किया जाए, तो उनकी इस बात से तो एग्री किया ही नहीं जा सकता। अभी पिछले दिनों जो खुद कुछ हमला हुआ उसके अंदर अब कल जो आस्थाने के ऊपर हमला हुआ, क्वेटा में मज़ार को आग लगाई गई, ये तमाम वाकयात इस बात की निशानदेही करते हैं कि इनका माइंड सेट काम कर रहा है। और अगर सीज फायर, अगर फिर हमारा हुकूमत से सवाल है,
सेनेटर हैं मुस्लिम लीग नून के, वो कहते हैं कि तालिबान आइन को मानते हैं, इसलिए उन्होंने नाम रखा है तहरीके तालिबान पाकिस्तान, इस पर आप क्या कहते हैं?
हाँ माशाल्लाह वो ऐसे पाकिस्तान को मानते हैं जहां पर उनकी मर्जी की शरीयत होगी, जहां पर लोगों के गले काटे जाएंगे, जहां पर अकलियतों के मुसलमानों के तमाम लोगों के हकूक को पामाल किया जाएगा, जहां पर पोलियो वर्कर्स को हमला किया जाएगा। तो ये जो मुस्लिम लीग नून के मेरे स्पोक्समैन हैं, इंतहाई काबिल एहतराम हैं मुशादुल्लाह साहब, उनका पाकिस्तान तो ये जरूर हो सकता है, लेकिन ये पाकिस्तान कायदे आजम ने हमें लेकर नहीं दिया, ये हमारे असलाफ ने पाकिस्तान लेकर नहीं दिया। और ये कैसे कहते हैं कि वो पाकिस्तान के आइन को मानते हैं? उन्होंने तो अललान हजार मरतबा वो ये बात कह चुके हैं कि हम गवर्नमेंट की रेट को नहीं मानते, हम कॉन्स्टिट्यूशन को नहीं मानते। और उसामा साहब, मैं आपके सामने एक और चीज पॉइंट आउट करूंगा, आप ये देखिए पाकिस्तान के इलाकों के अंदर एक जगह पे हेलीकॉप्टर उतरा, उस हेलीकॉप्टर से आगे हमारी अमलदारी खत्म हो गई, तालिबान उन लोगों को ले गए, हमें नहीं पता दो दिन कहां पे रखा कहां पे ना रखा, हमारे सिक्योरिटी फोर्सेस को नहीं पता, हमारी आला एजेंसीज को नहीं पता। तो आप मुझे ये बतलाएं कि उन इलाकों में अमलदारी उनकी हुई या हमारी हुकूमत की हुई? तो फिर ये बात करना कि वो आइन को मानते हैं, अगर वो आइन को मानते हैं,
ये कहा जाता है कि मुज़ाकरात के खिलाफ जो लोग बात कर रहे हैं उनको डॉलर मिलते हैं, वो गैर मुल्की एजेंट हैं, अभी मुज़ाकरात शुरू नहीं हुए तो नाकाम करार देना ये दुरुस्त नहीं है, ये बातें भी कही जाती है।
उसामा भाई, आप मेरे पास आए, आप मेरा तर्ज जिंदगी आप देख सकते हैं, जो डॉलर ले रहे हैं उनके पास उस किस्म के आलात हैं जो हमारी फौज के पास भी शायद उनमें से कुछ ऐसे आलात अवेलेबल ना हो, उनके पास वो वेपन्स हैं जिनके बारे में हम लोग जिनका नाम भी नहीं जानते, डॉलरों से ये चीजें आती हैं। आप मुझे ये बतलाएं कि अगर हमारे पास डॉलर आए हों या जिन लोगों पे जो तालिबान की मुखालफत कर रहे हैं उनके पास डॉलर आए हुए हों, तो क्या वो इस मुल्क के अंदर हैं जहाँ पे तालिबान उनके खून के पैसे हैं, जहाँ तालिबान उन्हें एक लम्हा देने के लिए तैयार नहीं है, जहाँ हमारे सरों पर एक एक करोड़ रुपए हेड मनी उन्होंने रखी हुई
है शाहिदुल्लाह शाहिद का, उसमें उनसे पूछा गया कि आपके ख्याल में बेहतरीन लीडर कौन होगा अगर आप खिलाफत चाहते हैं, जो जिसको वो खिलाफत समझते हैं, उन्होंने कहा कि मुल्ला फजलुल्लाह जो है वो बेहतरीन आदमी है पाकिस्तानी कौम को लीड करने के लिए।
हाँ बिल्कुल, अब यही बात तो मैं आपसे अर्ज कर रहा हूँ, आप मुल्ला फजलुल्लाह की अब साइकी देख लें, इसका जवाब देने के लिए मुस्लिम लीग नून की लीडरशिप आपको कहीं नजर नहीं आएगी। उनकी पार्लिमानी पार्टी में 90% अरकान है, ये कहा ऑपरेशन होना चाहिए, जमहूरियत की बात करते हैं, इन्हीं सियासी पार्टियों ने जमहूरियत को सबसे पहले पामाल किया है, 90% की राय को छोड़ के मुजाकरात शुरू कर दिए गए, और उसके बाद कल वजीर आजम साहब की तरफ से ये इंस्ट्रक्शन दे दी गई कि बाबा तालिबान के बारे में मुस्लिम लीग नून का कोई वजीर या कोई रुकन बात नहीं करेगा। अब ये जवाब पूछे सेनेटर साहब से कि वो तो कहते हैं बेहतरीन अमीर मुल्ला फजलुल्लाह, वो मुल्ला फजलुल्लाह जिसके ऊपर जिस रियासत के सरबराह मियां नवाज शरीफ साहब हैं, जिनको हम तमाम इख्तलाफात के बावजूद इस रियासत का सरबराह मानते हैं, उसी रियासत ने उस मुल्ला फजलुल्लाह के ऊपर हेड मनी रखी हुई है, वो वांटेड है। अब वो जिनके साथ मुजाकरात कर रहे हैं वो ये कह रहे हैं ये आइडियल मैन है, तो ये तो मेरा ख्याल है मुशादुल्लाह साहब इसका बहुत अच्छा जवाब दे पाएंगे, या मुस्लिम लीग नून से को आप सवाल ले सके।
किसी भी तरह कामयाब होंगे, बहरहाल पता चल जाएगा आने वाले दिनों में कितनी जल्दी आगे पेशरफ्त होती है। अभी तो कहा जा रहा है दोनों तरफ से कि बड़ा इत्मीनान है, बड़ा सुकून नजर आ रहा है और हिकमत नजर आ रही है, देखते हैं आने वाले दिनों में क्या होता है, कोई खुशखबरी आती भी है नहीं। न्यूज़ आर में मिलेंगे ब्रेक के बाद। کراچی آپریشن کی شفافیت اور غیر جانبداری مسلسل گہنا رہی ہے۔ ایم کیو ایم کا ایک اور کارکن محمد عادل پولیس کے مبینہ تشدد کے باعث جان بحق ہو گیا ہے۔ ایم کیو ایم شدید عدم تحفظ کا شکار ہو چکی ہے۔ آج ایم کیو ایم نے ایک بار پھر اپنے کارکنوں کے ساتھ ہونے والے غیر انسانی اور ماورائے قانون سلوک کے خلاف سندھ اسمبلی کی کارروائی کا بائیکاٹ کیا۔ ادھر آئی جی سندھ پولیس نے اپنی فورس پر لگائے جانے والے الزامات کا دفاع کرتے ہوئے کہا ہے کہ وہ کسی سیاسی جماعت کی محض شکایت پر اپنے افسروں کے تبادلے نہیں کریں گے تا وقت کے کوئی ٹھوس ثبوت نہ دے دیے جائیں۔ ایم کیو ایم کی رابطہ کمیٹی نے سندھ حکومت اور دوسرے ذمہ داران کو خبردار کیا ہے کہ 24 گھنٹوں کے اندر اندر ان کے لاپتہ کارکنوں کو بازیاب کیا جائے۔ اگر ان کے بارے میں نہ بتایا گیا تو رابطہ کمیٹی سوچنے پر مجبور ہوگی کہ ایم کیو ایم کو دیوار کے ساتھ کیوں لگایا جا رہا ہے۔ ایم کیو ایم کی رابطہ کمیٹی نے وزیر اعظم اور آرمی چیف کے نام خطوط بھی لکھے ہیں جس میں کراچی آپریشن کرنے والی فورسز پر سنگین الزام عائد کیا گیا ہے کہ قانون نافذ کرنے والے اداروں کے اہلکار ان کے کارکنوں سے ان کے اہل خانہ بچوں عورتوں جوانوں اور بوڑھوں کے معلومات لے رہے ہیں، جس کا دوسرا مطلب یہ ہے کہ ان کے کارکنوں کے اہل خانہ کی زندگیاں بھی خطرے میں ہیں۔ ایم کیو ایم کے قائد جناب الطاف حسین اس ساری صورتحال پر کہتے ہیں کہ ایم کیو ایم ایک نظریاتی اور سیاسی جماعت ہے جسے طاقت کے بل بوتے پر ختم نہیں کیا جا سکتا۔ ایم کیو ایم کے کارکنوں کے چہروں اور لہجوں سے چھلکنے والی مایوسی اور ناامیدی کو دیکھنے کے بعد وزیر اعظم متحرک ہوئے۔ انہوں نے گورنر سندھ سے ٹیلیفونک رابطہ کیا، جس کے بعد ڈی جی رینجرز نے گورنر سندھ سے ملاقات کی۔ وزیر اعلیٰ سندھ نے بھی جناب الطاف حسین سے رابطہ کیا اور سابق صدر آصف علی زرداری نے بھی جناب الطاف حسین سے بات کی، جس کے بعد سندھ حکومت کی طرف سے 3 اعلیٰ پولیس افسروں پر مشتمل ایک تحقیقاتی کمیٹی بنائی گئی۔ ایم کیو ایم نے پولیس اور قانون نافذ کرنے والے دیگر اداروں جن میں رینجرز بھی شامل ہے کہ مبینہ متعصبانہ رویے کے خلاف جو پرزور احتجاج کیا تھا اس نے اعلیٰ حکومتی ایوانوں میں کھلبلی مچا دی ہے۔ دیکھتے ہیں کہ ایم کیو ایم حکومت کے اعلیٰ عہدیداروں کے مذکورہ رد عمل پر مطمئن ہے یا نہیں۔ ہمارے ساتھ ہیں ایم کیو ایم کی رابطہ کمیٹی کے رکن واصل جلیل۔ واصل جلیل صاحب، آخرکار کچھ کھلبلی ہمیں نظر آ رہی ہے حکومتی ایوانوں میں، آپ کو لگتا ہے آپ کی کوششیں رنگ لا رہی ہیں؟
آپ دیکھیں اسامہ، ہماری متحدہ قومی موومنٹ کی جو بھی جدوجہد ہے وہ جمہوری ہے، آئین کے انداز میں ہے، اور اس سے ہم کبھی بھی کوئی چیز باہر نہیں کریں گے۔ اور گزشتہ دنوں بالخصوص اگر میں اس ایک ہفتے کی تمام تر رویداد آپ کے سامنے رکھوں تو وہ سب کے سامنے ہے۔ پولیس نے جس بہیمانہ انداز میں متحدہ قومی موومنٹ کے کارکنان کو گرفتار کیا، نہ صرف گرفتار کیا بلکہ ان پہ بہیمانہ تشدد کیا، اور بہیمانہ تشدد تو بہت ہی چھوٹا ورڈ ہو جائے گا، ان کے ساتھ ان کے جو سینسیٹیو پارٹ ہیں، جو ان کے اعضاء تناسل ہیں، یا جو جہاں سے آپ جو ہے رفع حاجت کرتے ہیں، ان میں آپ نے پیٹرول کے انجیکشن ڈالے ہیں، کرنٹ لگائے ہیں، جس کو ابھی پچھلے دنوں ہم نے جس کے لیے 3 دن پہلے جو ایک ایشو جو فہد کے لیے کیا تھا تو اس کے ہونٹوں پر جو ہے وہ کرنٹ لگائے گئے ہیں۔ تو مطلب آپ کیا ثابت کرنا چاہ رہے ہیں؟ یہ نفرت ہے، تعصب ہے، کس بنیاد پہ چیزوں کو کیا جا رہا ہے؟ اور پولیس ثابت کیا کرنا چاہ رہی ہے؟ اگر میں اس بات کو بھی یہاں پر ایک بات رکھتا چلوں کہ اگر کوئی متحدہ قومی موومنٹ کا کارکن ہے، اگر اس کے آپ کے پاس کوئی بھی کسی قسم کی ایف آئی آر موجود ہے، تو آپ کو کس قانون کے تحت یہ اختیار ہے کہ آپ اس پر جو ہے وہ بہیمانہ تشدد کریں، اور اس کو جو ہے وہ جس طرح جس انداز میں چاہیں آپ اپنے اسٹیٹمنٹس بھی اس سے لے لیں؟ تو یہ دنیا کے کسی بھی کوڈ آف کنڈکٹ میں، ایتھکس میں جو ہے وہ شمار نہیں ہوتا۔ تو ہم تو سمجھ سے بالا تر ہیں۔ ہمارے لیے
اعلیٰ کمیٹی بنائی گئی ہے 3 پولیس افسران پر مشتمل، آپ اس پر اعتماد رکھتے ہیں؟
دیکھیں اسامہ، کمیٹیاں تو پتہ نہیں اس ملک میں کتنی ساری کمیٹیاں بنی ہیں، اس کا حشر بھی آپ کے سامنے ہے۔ جسٹس ڈیلے، جسٹس ڈینائیڈ، آپ نے جو صورتحال ہوئی، ہم تو سمجھتے ہیں کہ اس کے پہلے دن پہلے گھنٹے میں ہمارے تو ملک جو ماشاء اللہ ہمارے اس شہر کے جو آپ سی سی پی او کہہ لیں یا اے آئی جی کہہ لیں، تو وہ تو کیا کہتے ہیں انعام سے نواز رہے ہیں ان کو، اور کبھی ان کے تو اسٹیٹمنٹ ہی متواتر جو ہیں وہ ایک گھنٹے کے اندر تبدیل ہو گئے کہ نہیں جی ان کا کوئی کرمنل ریکارڈ نہیں ہے، پھر اچانک اس کو جو ہے ان کے کہہ دی کہ ان کے اوپر کیسز بھی سامنے آ گئے، جبکہ وہ فہد عزیز جو ہے وہ 1 مہینے پہلے قانون نافذ کرنے والے ادارے رینجرز نے ان کو گرفتار کیا، اور وہ باعزت جو ہے وہ 24 گھنٹے کے اندر ایکوئٹ ہوا۔ اس کا مطلب ہے کوئی اس کے اوپر جو ہے وہ کوئی کیس ہسٹری اس کے اوپر موجود ہی تھی، تو آپ نے اس کو ایک بے گناہ شخص کو جو ہے وہ آپ نے اس کو جو ہے وہ گرفتار کیا۔ تو یہاں تو صورتحال ہی انٹائرلی جو ہے وہ ڈفرینٹ ہے، ٹھیک ہے نا، اور اس کے ساتھ تو اتنی زیادتی کی گئی ہے کہ مطلب جس کی کوئی مثال نہیں ملتی۔ محمد عادل کو بھی اسی طرح جو ہے وہ ظلم و زیادتی کا نشانہ بنایا گیا۔
ایک طرف پولیس کے آئی جی یہ کہہ رہے ہیں کہ ایک سیاسی جماعت کے کہنے پر وہ تبادلے نہیں کر سکتے، آپ کے مطالبات ہیں کیا؟
دیکھیں، ایک سیاسی جماعت تو یہ عجیب سی ویک سی ٹرم ہو گئی ہے، نامعلوم افراد، کیا کہتے ہیں ایک سیاسی جماعت، یہ سب ڈرامہ ہے، اور چیزیں جو ہیں وہ سب کے سامنے شفافیت آنی چاہیے نا۔ گھبراہٹ کس بات کی ہے؟ مطلب ہم نے تو بلینک چیک دیا ہے متحدہ قومی موومنٹ نے، میں آپ کو ذمہ داری کے ساتھ آن ریکارڈ یہ بات کہہ رہا ہوں کہ متحدہ قومی موومنٹ کے کارکنان کے گھر پہ اگر چھاپے بھی پڑے تو کراچی کا کوئی ایک گھر مجھے بتا دیجیے کہ جس گھر کے اندر جو ہے وہ مزاحمت کا جو ہے وہ سامنا کیا کرنا پڑا ہو. متحدہ قومی موومنٹ کے سیکٹر انچارج کے گھر پہ بھی اگر ایون جو ہے وہ اگر ریڈ کنڈکٹ ہوئی ہے تو اس گھر سے بھی جو ہے وہ کارکن اگر ملا ہے تو وہ باعزت طریقے سے جو ہے پولیس اس کو جو ہے مطلب وہ لے کے گئی ہے, مگر اس کے بعد اس پر جو تشدد ہوا ہے وہ سب کے سامنے ہے. متحدہ قومی موومنٹ بالکل کیٹیگوریکل ہے اپنی صورتحال کے اندر.
گورنر سندھ سے ڈی جی رینجرز نے بھی ملاقات کی ہے, کیا یقین دہانیاں کروائی گئی آپ؟
دیکھیں ان سے جو یقین دہانی کی گئی وہ تو گورنر لیول پہ ہوئی ہوں گی, مجھے اس بات کا اندازہ نہیں کہ ان کو کیا یقین دہانی کرائی گئی ہیں. ایکشن اسپیکس لاؤڈر دین ورڈ, یہاں پر ہمیں ایکشنز چاہیے اور وہ ایکشنز جو ہیں وہ بالکل آپ منصفانہ انداز میں کریں. اس شہر میں جو جرائم پیشہ افراد ہیں, جو جرائم پیشہ مافیا ہے, جو اس شہر کے اندر جو دہشت گرد بیٹھے ہوئے ہیں, اس شہر کے اندر جو انتہا پسند بیٹھے ہوئے ہیں جن کی ہم نے نشاندہی 6 سال پہلے کر دی تھی, خدا را ان کے خلاف آپریشن کریں. ہم اس آپریشن کے خلاف نہیں ہیں, گرفتار کریں متحدہ قومی موومنٹ کے اگر رینکس اینڈ فائل میں ان کو کوئی نظر آتا ہے, مگر اس بنیاد میں اس آڑ میں جو کچھ ہو رہا ہے وہ ایکسیپٹیبل نہیں ہے. اور جو تشدد کے دوران جو ہیومیلیٹنگ فیکٹر جو استعمال ہو رہا ہے, جو ڈیروگیٹری لینگویج استعمال ہو رہی ہے, ان کی ایتھنک بیک گراؤنڈ چیک کر کے بات کی جا رہی ہے, تو اگر ایتھنک بیک گراؤنڈ چیک کر کے بات کریں گے تو پھر یہ ایشو تو بنے گا, اور اس ایشو کو جو ہے وہ بھرپور انداز میں ایشو کو اٹھایا بھی جائے گا, اور اس ایشو کو جو ہے وہ پوری دنیا میں اجاگر بھی کیا جائے گا, کیونکہ ایتھنسٹی سے اس ملک کی صورتحال کبھی اس طرح جو ہے وہ کبھی حل نہیں ہوگی. جتنی پلورلزم کی بات کریں گے وہ مسئلہ اتنا ہی جو ہے پھر وہ حل ہوتا ہوا نظر بھی آئے گا, اور پاکستان جو ہے وہ پراسپیرٹی کی جانب جو ہے وہ بڑھے گا.
آئندہ کا لائحہ عمل کیا ہوگا؟ آپ نے احتجاج کیا, سندھ اسمبلی کی کاروائی کا بائیک آؤٹ کیا, عدالت میں آپ گئے, خطوط تک آپ نے لکھ دیے ہیں, اب اور راستہ کیا بچا ہے؟
دیکھیں اسامہ, متحدہ قومی موومنٹ نے آج جو صبح سے لے کے اور شام تک کی جو خاص طور پہ جو میڈیا انٹریکشن رہی ہے, پریس بریفنگ رہی ہے, اس میں ہم نے قانون نافذ کرنے والے اداروں سے اور بالخصوص سندھ پولیس سے ہم نے یہ کہا ہے کہ جو متحدہ قومی موومنٹ کے لاپتہ کارکنان جن کی تعداد تقریباً 40 سے زائد ہے, ان کے ویئر اباؤٹس فل فور جو ہیں وہ ریویل کیے جائیں کہ وہ لوگ کس اسٹیٹس کے اندر موجود ہیں, اور اسی طرح سے وہ تمام کارکنان جو جن کے اوپر جو ہے وہ بے گناہ جن کو جو ہے وہ پکڑ رکھا ہے ان کے بارے میں بھی جو ہے فوری طور پر جو ہے وہ اپنی کلیئر پوزیشن جو ہے وہ ہم تک جو ہے وہ دیں, کیونکہ وی آر اے لیجیٹیمیٹ پولیٹیکل پارٹی, وی ہیو اے مینڈیٹ, اور اس مینڈیٹ کو جو ہے وہ اس انداز میں جو ہے وہ کبھی بھی جو ہے وہ ڈینائی نہیں کیا جائے گا. تو 24 گھنٹے کا ہم نے مطالبہ کیا ہے کہ متحدہ قومی موومنٹ کے وہ تمام کارکنان جو ماورا عدالت قتل ہوئے ہیں, اس میں مرتکب افراد جتنے بھی لوگ ہیں, ان کو جو ہے وہ قانون کے کٹہرے میں جو ہے ان کو لایا جائے.
صحیح, یہ جو 40 سے زیادہ لوگ آپ کے کارکن لاپتہ ہیں, یہ جب سے آپریشن شروع ہوا تقریباً پچھلے 6 ماہ سے, تب سے یہ لاپتہ ہوئے ہیں, کب سے لاپتہ؟
جی اسامہ, یہ جب سپٹمبر میں جب یہ صورتحال سٹارٹ ہوئی ہے تو اس میں سپٹمبر کے بعد ایک بہت بڑی تعداد ہے, اور سپٹمبر سے پہلے مئی کی اگر میں بات کروں الیکشن سے پہلے, تو متحدہ قومی موومنٹ کے کچھ کارکنان اس میں بھی شامل ہیں. اس وقت کی لسٹ جو ہے وہ 8 کے قریب تھی, اب یہ لسٹ جو ہے وہ 40 سے زائد جو ہے وہ تجاوز کر گئی ہے. اور میں یہاں ایک بات بھی بتاتا چلوں کہ متحدہ قومی موومنٹ کے وہ 3 سیکٹر ممبر جو 7 اکتوبر جن کا تعلق پیر الہی بخش کالونی, جس کو پی آئی بی کالونی بھی کہتے ہیں کراچی کے اندر, اس کے 3 ذمہ دار تھے, وہ 7 اکتوبر کو جو ہے وہ ان کو قانون نافذ کرنے والے اداروں نے نامعلوم سول کلوتھ کے اندر جو ہے وہ موجود تھے, انہوں نے گرفتار کیا, اور گرفتار کر کے آج تک ان کے کوئی ویئر اباؤٹس جو ہمیں نہیں پتہ چل سکے. اس میں ایک محمد علی نام کے جو ہمارے ذمہ دار ہیں, جن کی والدہ گزشتہ کئی دنوں سے جو ہے وہ علیل تھیں, ان کو ہارٹ اٹیک ہوا اور وہ ایک مقامی اسپتال میں زیر علاج تھیں, کل وہ جابر نہیں ہو سکیں, اور اس صدمے میں کہ اپنے بیٹے کے بارے میں ان کو کچھ نہیں پتہ چل رہا تھا, اور وہ کل جو ہے وہ اپنے خالق حقیقی سے جا ملی, آج ان کی جو ہے وہ دوپہر میں ان کی بھی جو ہے وہ تدفین ہوئی ہے. تو یہ جو گریونسز ہیں اسامہ, یہ چھوٹے موٹے ایشوز نہیں ہیں, یہ بہت بڑی بات ہے. جس طرح میں نے آپ سے شروع میں بھی کہا کہ جو ہیومیلیٹنگ ٹارچر ہو رہا ہے, یہ ٹارچر جو ان کے گھر والے بھی دیکھتے ہیں.
جی الطاف حسین صاحب سے بات ہوئی, آصف علی زرداری صاحب کی, کوئی کسی قسم کی کوئی یقین دہانی, کوئی پازیٹو رسپانس کہیں سے آیا؟
دیکھیں انہوں نے جو گفتگو کی ہے یقیناً اس میں سیاسی پہلو بھی شامل ہے, انہوں نے ظاہر بات ہے جو تمام باتوں جو الطاف بھائی نے ان تک کنوے کی ہیں, جو آپ تک میں بھی کنوے کر رہا ہوں, جو آج پورا متحدہ قومی موومنٹ پورے پاکستان کو کنوے کر رہی ہے, دنیا بھر کو بتا رہی ہے, وہی چیز الطاف بھائی نے بھی ان کو بتائی, جس پہ انہوں نے اظہار افسوس کیا ہے, اور اس بات کو انہوں نے کہا ہے کہ یقیناً جو لوگ مرتکب افراد ہیں ان کے خلاف جو ہے وہ کارروائی کرنی چاہیے سندھ حکومت کو, اور سندھ حکومت کو میں سمجھتا ہوں متحدہ قومی موومنٹ کے بہاف پہ بھی کہہ رہا ہوں کہ ان کو کارروائی کرنی چاہیے.
امید کرتے ہیں آپ دوبارہ رپیٹ کرنے دور کیے جائیں گے کیونکہ کراچی آپریشن بڑا ضروری امن و امان کے لیے. بہت بہت شکریہ واصل جلیل صاحب, ایم کیو ایم رابطہ کمیٹی ہمارے ساتھ تھے. بریک کا وقت ہے, نیوز آر میں اس کے بعد بات ہوگی سابق چیئرمین پاکستان کرکٹ بورڈ زکا اشرف سے, کہیں مت جائیں. وزیراعظم نواز شریف کے پسندیدہ چیئرمین نجم سیٹھی صاحب پی سی بی کا کنٹرول مکمل طور پر سنبھال چکے ہیں. فرمانا یہ ہے کہ انہوں نے پی سی بی کی چیئرمین شپ پر کوئی شب خون نہیں مارا, وہ پاکستان کرکٹ بورڈ کے آئین کے تحت منتخب ہوئے ہیں. آج ہی نجم سیٹھی صاحب نے پی سی بی میں اکھاڑ پچھاڑ بھی کی اور ساتھ ہی زکا اشرف صاحب پر الزامات کی بچھاڑ بھی. یہ الگ بات کہ ان کا اپنا دامن بھی ایسے ہی الزامات سے چھلنی ہے. جتنے میں اتنی باتیں, کوئی نجم سیٹھی کی تقرری کو اس ہاتھ دے اس ہاتھ لے کی سوداگری قرار دے رہا ہے. الزام یہ ہے کہ انہیں عام انتخابات پلٹ دینے کا ہنر دکھانے پر انعام ملا ہے. 35 پنکچر لگانے کے چرچے سوشل میڈیا پر بھی خوب ہو رہے ہیں اور عمران خان کا کہنا بھی یہی ہے,
35 پنکچر کے بعد نئی ٹیوب ڈالنی پڑتی ہے اور ان کو پھر پی سی بی چیئرمین شپ کی ریوارڈ دیا, جبکہ سپریم جو ہائی کورٹ نے زکا اشرف کو لے کے آئے واپس بحال کیا گیا اس لیے کیونکہ 35 پنچر لگائے تھے.
دوسری طرف چڑھتے سورج کو سلام کا محاورہ سچ کرتے ہوئے پی سی بی نے اپنے سابق چیئرمین زکا اشرف کے خلاف وائٹ پیپر تیار کر لیا ہے. اس وائٹ پیپر میں زکا اشرف پر 13 الزامات لگائے گئے ہیں, ان کی 10 بڑی ناکامیوں کا ذکر کیا گیا ہے. ایک الزام یہ ہے کہ زکا اشرف بطور چیئرمین پی سی بی 3.5 کروڑ کا ہوٹل اور گراؤنڈ بغیر کسی ٹینڈر کے بنوانا چاہتے تھے. انہوں نے سپر لیگ کے نام پر 4 کروڑ روپے ضائع کیے, 70 لاکھ کی پرآسائش گاڑیاں خریدیں, چیمپئنز ٹرافی کے 23 لاکھ روپے کے ٹکٹ اپنے خاندان میں بانٹ دیے. وائٹ پیپر میں بنگلہ دیش کی ٹیم کو پاکستان نہ لانے کو زکا اشرف کی بڑی ناکامی قرار دیا گیا ہے, جبکہ بگ تھری میں ناکام پالیسی, ڈومیسٹک کرکٹ سے کرپشن اور اقبرا پروری کا ختم نہ ہونا اور بڑے اسپانسر حاصل نہ کرنے کو زکا اشرف کی ناکامیوں میں شمار کیا گیا ہے. زکا اشرف پر یہ بھی الزام ہے کہ انہوں نے سابقہ پنجاب اور وفاقی حکومت میں غلط فہمیاں پیدا کی اور بورڈ کو سیاسی انداز میں چلایا. ان الزامات کی حقیقت کیا ہے, جواب لیں سابق چیئرمین پی سی بی جناب زکا اشرف سے. زکا اشرف صاحب, پہلے تو کسی کو الزامات یاد نہیں آئے, آپ کے جاتے ہی الزامات کی بچھاڑ ہونے لگ گئی, اس پر ہم بعد میں آئیں گے. پہلے یہ فرمائیے کہ نجم سیٹھی صاحب کہتے ہیں میں آئینی طور پر متفقہ طور پر منتخب ہوا ہوں, آپ بھی ایسا سمجھتے ہیں؟
جی بسم اللہ الرحمن الرحیم, سب سے پہلے تو یہ بات سنیں کہ میں تو یہ حیران ہو رہا ہوں کہ جب سیٹھی صاحب 8 ماہ رہے ہیں تو ان کو میرے اوپر الزام لگانے کی کوئی بات نہیں ملی. اب انہوں نے ایک اپنا فرنٹ مین, ایک ہس ماسٹر وائس بنا لیا, ایک ہمارا اسی جیو گروپ میں ایک ملازم ہے شیخ شکیل, اس کو لے آئے ہیں لا کے اور وہ اب یہ الزام تو وہ لگا رہے ہیں, یہ کرکٹ بورڈ کے بھی الزام نہیں ہے. اور دوسرے میں بات یہ کروں کہ ان کو 8 ماہ میں کچھ نظر نہیں آیا اور میرے 15 دنوں میں ان کو سارے الزامات یاد آ گئے اور آپ کہتے ہیں کہ جی یہ بھی غلط ہے وہ بھی غلط ہے فلانا بھی غلط ہے. میں ایک تو یہ بتا دوں کہ میرے کوئی فیملی ممبرز کے کوئی ٹکٹس نہیں ہیں کسی چیز میں, جتنی یہ باتیں کر رہے ہیں سب بکواس ہے. اور جو بھی کام میں نے کیے ہیں کرکٹ بورڈ نے وہ آئین اور کرکٹ بورڈ کے قانون کے مطابق کیے ہیں. اور دوسرے آپ نے شاید بات کی الزام کی کہ جی ایک تو کہتے ہیں کہ جی کرکٹ اسٹیڈیم کیوں بنایا اسلام آباد کا, تو کرکٹ اسٹیڈیم بنانے کے لیے جو کرکٹ بورڈ ہے یہ تو 20 سال سے لگا ہوا تھا حکومت کے پیچھے کہ جی ہمیں جگہ دیں ہم کرکٹ بورڈ جو ہے اسٹیڈیم بنائے. 20 سال تک آج تک ان کو وہ نہیں مل سکا جو میں نے 3 ماہ میں ان کو لے کے دیا اور اس کے اوپر صرف ایک 4 دیواری بنائی ہے. اور 4 دیواری اس لیے ہم نے جلدی میں بنائی کہ یہ نہ ہو کہ انکروچمنٹ یا پی سی بی کا بھی کہ اسلام آباد کے اس علاقے میں انکروچمنٹس کا بہت ہوتا ہے وہ بنا کے, اور ایک ہم نے چھوٹا سا 2 کمرے بنائے ہیں گارڈ وغیرہ کے لیے جو وہاں بیٹھتے ہیں. تو اس میں مجھے سمجھ نہیں آتی کہ یہ اس میں کون سی کرپشن ہے. اور پھر اس کے علاوہ
یہ وجہ کیا ہے, آپ کو عدالتی فیصلے کے تحت آپ کو چیئرمین بنایا گیا تھا, اس کے باوجود دوبارہ بار بار نجم سیٹھی صاحب کو لانا آپ کو وجہ کیا نظر آتی ہے؟ عمران خان تو 35 پنکچر کا بڑا ذکر کرتے ہیں.
جی میں تو سمجھتا ہوں کہ میرے پیچھے یہ انڈین لابی تھی اور 35 پنکچر والی جو بات ہے وہ اس کے علاوہ ہے, مطلب آئی تھنک دیٹ از اے بونس جو ان کو مل رہا ہے. اور دوسرا جو چیز ہے وہ ہے بھارتی لابی, کیونکہ میں نے وہاں انڈیا اور جو بگ تھری ہے ان کا میں نے ڈٹ کے مقابلہ کیا اور میں نے جو پاکستان کا موقف ہے پاکستان کا جو قومی مفاد ہے اس پہ کوئی سودے بازی نہیں کی, جس پہ انڈیا والے بھی ناراض تھے اور سارے, اور میں سمجھتا ہوں یہ انڈین لابی کا سارا میرے خلاف یہ کیا ہوا ہے.
پہلے تو آپ پر دباؤ ڈالا جاتا رہا کہ آپ نے جھکنا نہیں ہے, मगर अब कहा जा रहा है कि साउथ अफ्रीका चला गया, अब श्रीलंका भी बात मान गया है और पाकिस्तान तन्हा रह गया है, सब कुछ जो कुछ हुआ आपकी वजह से हुआ, ये कहा जा रहा है।
बात यह है जी कि पूरी कौम मुत्तफिक है बिग थ्री के खिलाफ, पाकिस्तान का हर बच्चा बच्चा जहां देखे वो बिग थ्री के खिलाफ आवाज खड़ा कर रहा है, पाकिस्तान के करोड़ों क्रिकेट के शायकीन जो हैं ये उनकी दिल की धड़कन है बिग थ्री, कि बिग थ्री के आगे नहीं झुकना, जिसमें के मेन इंडिया है, कि इंडिया के आगे हम पाकिस्तान नहीं झुकेगा ना ही उनके हम नीचे लगेंगे। हमने एक बाइज़त एक कौम है, एक गैरतमंद कौम है, और मैंने वही फैसला किया जो मेरे गैरतमंद कौम भाइयों की ख्वाहिश थी। आज जब मैं जाने लगा
सियासी फैसला है, क्योंकि जो फैसले आपने लिए वो सब अंडू किए जा रहे हैं। मोइन खान साहब को कोच लाया जा रहा है, आमिर सुहेल को हटा दिया गया, यानी हर चीज में तब्दीली लाई जा रही है, इससे नुकसान नहीं होगा क्रिकेट को?
पहले तो मैं ये बता दूं, जो आपका पहले सवाल था कि जो जाने से पहले यही नजम सेठी साहब अपने, क्योंकि ये एंकर हैं टीवी चैनल पे जियो पे बैठते हैं, उधर से एहसान मानी साहब, शहरयार साहब सब ये कह रहे थे कि बिल्कुल हम पीसीबी के साथ हैं, चेयरमैन के साथ हैं, और इनको कहा जी डट जाए, कौमी मुफाद है। खैर पूरी दुनिया की थी, मैंने इनकी वजह से तो नहीं किया, मैं जाके वहां जब एक जो भी चीज हुई वहां डट गए। अब जब वापस आए तो कहते हैं कि जी पाकिस्तान आइसोलेशन में चला गया। मुझे नहीं समझ नहीं आती कि आइसोलेशन में ये चले गए या पाकिस्तान चला गया। मैंने जहां वहां जाकर आप देखें कि एक चीज मैं बताऊं, आइसोलेशन होती क्या है? आइसोलेशन वो होती है जो जो अब ये लेके जाने लगे हैं पाकिस्तान को। मैंने वहां जाकर जो डट के मुकाबला किया, और मैं ये बताऊं आपको कि भारत के अलावा इंग्लैंड, ऑस्ट्रेलिया और जितने ममालिक हैं, उन्होंने कहा है कि जो हमारे 2020 तक एफपीटी थे वो बहाल हैं, हम उसको ऑनर करेंगे। अब रह गया भारत, तो ये जो भारत की जो क्रिकेट के साथ हमारे साथ हमारे मैचेस खेलने थे, वो हमें लालच दे रहा था कि हम जो है पाकिस्तान को मैचेस देंगे, आपको बड़े पैसे मिल जाएंगे, तो लिहाजा आप बिग थ्री को सपोर्ट कर दें, और आइंदा इन बिग थ्री जो है यही चेयरमैन ऑफ द आईसीसी और जो गवर्नर्स कमेटी और वो जो फाइनेंस कमेटी और बिजनेस कमेटी, उन सब के हम भी ऐड रहेंगे। तो मैंने कहा ये आप सारे बोर्ड को मौका दें, आप कौन होते हैं फैसला करने वाले कि इन तीनों के तसल्लत रहे। इंडिया ने कहा मैचेस भी करते हैं, सारा कुछ करते हैं। मैंने इंडिया को कहा कि ठीक है, अगर आप हमारे से खेलना चाहते हैं बहुत अच्छी बात है, लेकिन हमें जमानत चाहिए। आपने आज तक 8 साल पाकिस्तान के साथ अपनी क्रिकेट नहीं खेली जो पाकिस्तान की होम सीरीज है, और मेरे से पहले शायद शहरयार साहब या कौन थे, उस जमाने में पाकिस्तान ने 2 इंडिया की होम सीरीज एक्स्ट्रा खेल ली है और इंडिया ने कभी रेसिप्रोकेट नहीं किया। तो मैंने कहा 8 साल से आपने खेली, तो मुझे क्या जमानत है कि आप मेरे से एक गलत काम भी करवा लें, मैं एक जो गलत फैसला है उसका एक साथी बन जाऊं।
आपको डटे रहने पर ये आपको लगता है सजा दी जा रही है, ये बताइए ये आपके खिलाफ सियासी फैसले किए जा रहे हैं, क्या किया जा रहा है? क्योंकि मोइन खान को अब हेड कोच ले आए हैं, सब कुछ बदला जा रहा है, जो जो आपके फैसले थे उन सबको तब्दील किया जा रहा है, क्यों ऐसा हो रहा है?
मेरी वो बात थोड़ी सी रहती थी, आपने कोच की बात कर दी, मैं थोड़ा सा ज्यादा चाहता हूँ उसको थोड़ा समय कर। तो मैंने इंडिया को कहा था कि आप उसमें क्लॉज डालें इंटरनेशनल कोर्ट ऑफ आर्बिट्रेशन की, इंटरनेशनल कोर्ट ऑफ आर्बिट्रेशन में हम जाएं, अगर इंडिया हमसे ना खेला तो हम जो पाकिस्तान का नुकसान होगा वहां से पूरा करें। इंडिया सिर्फ दे रहा था कि ये मैचेस है, नीचे 2 लाइनें थी कि जिसको आप अप्रूव करें और साइन करें कि आप बिग थ्री की हिमायत करते हैं। तो मैंने कहा ऐसे तो मैं करने को तैयार नहीं। एक वो आप पूरी दुनिया पे आप कब्जा ग्रुप बन के डाके डाल रहे हैं, और दूसरी जगह आप कह रहे हैं पाकिस्तान भी डाकों का साथ बन जाए। मैं कह हम गलत साइड पर नहीं जाएंगे, हमारा जो जस्टिफाइड साइड है उस पर रहेंगे। अब आपने जो दूसरा सवाल किया कि क्रिकेट बोर्ड में जो चेंज किए जा रहे हैं, अब वो देखें कि मैं आप किसी का नाम तो नहीं लेना चाहता, लेकिन एक बुकीज की टीम बन रही है जो जिन 2 लोग मैच फिक्सिंग में हैं उनको सबको इकट्ठा करके, और पता नहीं ये क्या खेल खेला जा रहा है जो कल के लिए पाकिस्तान के लिए एक बदनामी का बायस बने। जिस तरह पाकिस्तान अभी आप देखिए जिम्बाब्वे जैसी टीम से भी बुरी तरह हार गए, आप उसकी बहस तो चाहता हूँ कि पैटर्न को उस पर हारने की तहकीकात करनी चाहिए कि क्या वजह है, क्यों पाकिस्तान हारा है जिम्बाब्वे जैसी टीम से जो कि दुनिया में सबसे कमजोर तरीन टीम है। तो जी बहरहाल अब ये जो फैसले
ये कर तो रहे हैं खौफनाक होगा, पाकिस्तान पर पहले इल्जाम हैं, अगर इस तरह बुकीज आ गए तो बिल्कुल तबाह हो जाएगी पाकिस्तान क्रिकेट।
बिल्कुल आप दोस्त फरमा रहे हैं जी, देखो पाकिस्तान है तो हम हैं, पाकिस्तान की इज्जत सबसे प्राइम है, हमारी हमारे मुल्क की हमारे कौम का तशखस और हमारे मुल्क की पहचान है। आज पूरी दुनिया हमारे पाकिस्तान का मजाक उड़ा रही है, आप देख लें कि आज मुझे पता चला मलेशिया में लोगों ने पोस्टर्स लगाए हैं, आज पता चला है कि इंग्लैंड और वहां पर जो सबका क्रिकेटर्स हैं उन्होंने जो ट्वीट्स किए हैं और सरे किए हैं, उन्होंने कहा है कि पाकिस्तान के साथ ने ये जो ज्यादती की गई है, इन्होंने इतना अच्छा स्टैंड लिया है एक दुनिया में जिसको जो अप्रिशिएट कर रही थी, आज इन्होंने बनते साल ही, क्योंकि भारत लॉबी का मैं ये किस लिए कहता हूँ कि बनते साल ही भाई ना तुम्हें पता है अंदर की क्या कहानी है, क्या हालात है, क्या आईसीसी में हो रहा है, आप बनते गए हैं। पहली मीटिंग में आपने जो मीटिंग की है बोर्ड में, इधर ही प्रेस कॉन्फ्रेंस कल ही इन्होंने ऐलान कर दिया था कि हम बिग थ्री की हिमायत करेंगे और भारत के साथ हैं। तो मैं आपके साथ थोड़ा सा और जिक्र करता हूँ कि मैं जब गया आईसीसी की मीटिंग में तो वहां जो आईसीसी का स्टाफ था उन्होंने मुझे बताया कि आप तो भी आए हैं, ये जो सेठी साहब 3 तारीख को आए थे जनवरी को, तो ये तो सारी बिग थ्री की प्रपोजल इनको दी गई थी। मैंने कहा ना इन्होंने बोर्ड को बताया है, ना ही इन्होंने पैटर्न के इल्म में ये बात लाई है कि पाकिस्तान से कितना बड़ा हाथ होने वाला है जिसको ये खामोशी से अपने पेट में रख के हजम करके बैठे हैं। तो उन्होंने कहा कि जी जब मीटिंग से बाहर निकले हैं सेठी साहब, उन्होंने इंडिया के जो बोर्ड के चेयरमैन को गले लगा लिया है, कहा जी कि हम आपको यकीन दिलाता हूं कि मैं आपको अनकंडीशनल अन किसी डिमांड के आपको फुल सपोर्ट करता हूं और मेरी तरफ से आपको पूरी पावर ऑफ अटॉर्नी है, जो आपके पाकिस्तान का वोट आपके साथ है। तो मैं नहीं समझता कि इसमें पाकिस्तान की वफादारी की जा रही है या क्या किया जा रहा है। अभी मैं एक प्रोग्राम में देख रहा था कि गद्दारी जैसे मुकदमात इस शख्स पर मौजूद है, मैं तो किसी की कीचड़ उछालना नहीं चाहता, ना ही मैं वो करना चाहता हूँ। इनसे पूछे बलोच नेशनल आर्मी के साथ जो जंग होती रही है पाकिस्तान फौज के साथ, तो वो कौन सी वफादारी है? अब भारत के साथ पिंगे जो आते साल इन्होंने शुरू कर दिया है, तो मुझे तो साफ लगता है कि मेरे पीछे भारत की लॉबी है जिन्होंने ये विक्ट्री ने सारे प्लान करके मेरे साथ ये जाती की।
ये बताइए, बड़ी अहम बातें आप कह रहे हैं। नजम सेठी साहब ने कहा कि आईनी तौर पर तकरर हुआ है मेरा, जबकि ये भी कहा गया कि इमरजेंसी लगा के इनको लाया गया है। बहरहाल, क्या आप समझते हैं इनका तकरर आईनी है या ये जो पुराना आईन था उसके तहत ये सही चल रहे हैं, आप अदालत दोबारा जाएंगे क्योंकि पहले आपको अदालत से रिलीफ मिला था?
पहले तो मैं ये बताऊं कि ये जो आईन है, जो 2013 का आईन था, ये आईसीसी के मुशावरत से बना था। अब इसमें जो ये चेंज कर रहे हैं, जो उन्होंने चेंज किया, इसमें हुकूमती मुदाखलत तो उसमें वाजे होगी, और वाजे होने का मतलब है कि ये एक इंडिया के हाथ में आप सबूत दे रहे हैं कि इसमें गवर्नमेंट जो है वो इन्वॉल्व है इसमें पीसीबी में। जब गवर्नमेंट इन्वॉल्व हो तो आईसीसी का कानून है कि वो किसी मुल्क को भी क्रिकेट से पाबंदी लगाकर आईसीसी से बाहर कर सकती है। अब एक तो ये, दूसरा एक आप भारत की गोद में घुस रहे हैं, उसके नीचे लग रहे हैं, और तीसरा ये है कि जो आईनी तरमीम कर रही है, ये जो भारत के हाथ में एक वीक पॉइंट जा रहा है, तो पाकिस्तान इससे बहुत वल्नरेबल हो जाएगा। जब पाकिस्तान वल्नरेबल होगा, जहां चाहे वो आपको बाजू से पकड़ के आर्म ट्विस्टिंग करे और जो वो के आप उसके पीछे पीछे उसके जूते चाटते रहेंगे। मैं तो कभी भी पाकिस्तान का नाम, पाकिस्तान के मुल्क जो है ये मुझे सबसे अजीज है, और उसके अगर आ चाहे और भारत के नीचे लगने के बजाय हमें कोई करोड़ों।
बहुत बहुत शुक्रिया ज़का अशरफ साहब, पाकिस्तान क्रिकेट बोर्ड के साबिक चेयरमैन हमारे साथ थे। कुछ संगीन इल्जाम उन्होंने भी जवाब में लगा दिए हैं नजम सेठी साहब पर। उन्होंने कहा है कि कुछ ऐसे काम भी वो करते रहे जो गद्दारी के जुमरे में आते हैं और भारत का साथ दिया जा रहा है और इसी वजह से उनको हटाया गया है। न्यूज आर में भी वक्त है ब्रेक का, ब्रेक के बाद में। आज पिशावर के एक सिनेमा घर को निशाना बनाया गया, 3 ग्रेनेड हमले किए गए जिसमें 12 अफराद जहां बहक हो गए। इन कत्ल किए जाने वालों का कसूर यह था कि वो फिल्म देख रहे थे। इरफान सिद्दीकी, मौलाना अब्दुल अजीज, जनाब समील हक से गिरने वाली एक एक लाश और उनके सर पीटते बच्चे, उनकी माएं, बहनें और बाप सवाल करते हैं कि फिल्म देखने पर किस कानून और शरीयत में मौत की सजा दी जाती है। ऐसे सवाल हैं कि जिसका जवाब किसी के पास नहीं, मगर जवाब तराशने वालों के पास देने को हिसाब बड़े और जवाब भी बहुत। लेकिन 1400 साल पहले का कोई एक ऐसा वाकया पेश नहीं कर सकेंगे कि कम जुर्म की बड़ी सजा किसी को दी गई हो। ऐसी सजाएं देने वाले मनपसंद और खुद साख्ता शरीयत को बम के जोर पर और बंदूक की नोक पर कॉम्पट ठोंसना चाहते हैं। आज अपनी शरीयत बम धमाकों के जरिए नाफिज करने वाले कौन है मालूम नहीं। तालिबान के तर्जुमान जनाब शाहिदुल्ला शाहिद इस वाक़े से ला ताल्लुके का ऐलान कर चुके हैं, जबकि तालिबान के हमदर्दों के पास तावीलात की कमी नहीं। जनाब इमरान खान इन धमाकों पर कहते हैं कि कोई है जो क़याम अमन की कोशिशों को सबोताज करने की कोशिश कर रहा है। तालिबान के हमदर्द अपनी जुबान से कम ही कहते हैं, मगर इशारे यही देते हैं कि ये कार्रवाइयाँ तालिबान को बदनाम करने के लिए आलमी ताकतें और भारत करते हैं। मगर सवाल है कि तालिबान खुद क्या करते हैं, और जब वो ऐसे हमलों की जिम्मेदारी कबूल करते हैं तो फिर इनके हमदर्द कान क्यों खुजाने लगते हैं। खैर, इस बहस में जाए बगैर अर्ज ये है कि जब से तालिबान से मुज़ाकरात की बात चली है तब से, यानी 30 जनवरी से अब तक दहशतगर्दी के 8 वाकयात हो चुके हैं, जिनमें अब तक 62 पाकिस्तानी लुकमा अजल बन चुके हैं। सवाल ये है कि मुज़ाकरात की हम हमी में दहशत और बहशत की दमादम किसने बपा की है? तालिबान नहीं तो फिर कौन? इन पर हाथ कौन डालेगा? कानून कब तक इनसे भागेगा? हमारे साथ हैं मुल्क के मारूफ साफी जनाब अंसार अब्बासी, उनसे पूछते हैं। अंसार अब्बासी साहब, ये सिलसिला रुक क्यों नहीं रहा दहशतगर्दी का, जबकि मुज़ाकरात भी शुरू है?
देखें, इसमें अगर आप देखें कि जब से मुज़ाकरात का ये दोबारा से स्टार्ट हुआ तो ये ट्रेंड में चेंज आया है कि हैंड ग्रेनेड्स के जरिए, बॉम्ब्स के जरिए लोगों को मारा जा रहा है। और जिस तरह पहले एक सिनेमा में अटैक हुआ और फिर इस सिनेमा में अटैक हुआ, और इसके साथ साथ ये कि जी टीटीपी की तरफ से हर वाक्य के मुतल्लिक ये कहा जाता रहा, उसके बाद जब से मुज़ाकरात स्टार्ट हुए कि इस पर टीटीपी की कोई इन्वॉल्वमेंट नहीं, और इवन कुछ केसेस में उन्होंने मजम्मत भी की, लाइक जो पहले मेरा सिनेमा का अटैक था उसके ऊपर मजम्मत की। अभी आज के केस का मुझे नहीं पता कि टीटीपी का क्या रिस्पांस आया है, लेकिन ये तो फ्रॉम डे वन ये सबको पता है कि टीटीपी के अलावा भी कुछ एक्टर्स हैं, कुछ और भी प्लेयर्स हैं जो ये धमाके करवाते हैं। थर्ड फोर्स की बात की जाती है, हिडन हैंड की बात की जाती है। तो यहाँ पर एक टेस्ट है इंटेलिजेंस एजेंसी इसके लिए कि देखिए कौन करवा रहा है, कि वाकई ये कोई और ही करवा रहा है या इसमें भी कोई तालिबान का फैक्शन जो टीटीपी के अम्ब्रेला के अंडर आता है वो करवा रहा है, ताकि आइसोलेट करके तो थोड़ा सा ये एक बात क्लियर की जाए, बिकॉज ये बड़ा सीरियस मसला है। और ये तो, और दूसरी बात, ये तो शुरू से हमें पता था कि इस तरह के चैलेंजेस आएंगे, इस तरह की रुकावटें आएंगी, इस तरह के मसले क्रिएट किए जाएंगे ताकि ये डायलॉग का प्रोसेस चले ना आगे।
लेकिन मैं गलत नहीं हूं तो इससे पहले पेशावर में खुदकुश हमला हुआ एक होटल में, शाहिदुल्ला शाहिद ने कहा हमने नहीं किया, लेकिन मकामी अमीर जो है पेशावर में उन्होंने जिम्मेदारी कबूल कर ली।
देखें, हमें तो जो बैकग्राउंड ब्रीफिंग कई दफा हुई और उसमें हमेशा ये कहा जाता रहा, इवन बल्कि मुझे याद है कि जब जनरल शुजा पाशा DGISI ने ब्रीफिंग दी पार्लियामेंट को, जॉइंट सेशन को, तो उस वक्त उन्होंने अमेरिका के बारे में ये कहा था कि अमेरिका हमारा दोस्त मुल्क नहीं है। उन्होंने कहा था कि अमेरिका हमारा दोस्त मुल्क नहीं है। और फिर आप बैकग्राउंड ब्रीफिंग में देखेंगे कि जब आपको ये इंटेलिजेंस एजेंसी या मिलिट्री के लोग करते हैं तो कहते हैं कि अमेरिका इस चीज़ में शामिल है, इंडिया इस चीज़ में शामिल है, काबुल इस चीज़ में शामिल है, और इसके अलावा कुछ और भी ममालिक हैं, वो कहते हैं कि जो पाकिस्तान के अंदर दहशतगर्दी को हवा देने में उनका रोल है, और वो ये सब कुछ धमाके वमाके कराने में भी उनका किरदार है। ये तो बहुत कहा जाता है।
बहुत शुक्रिया अंसार अब्बासी साहब। अब सवाल ये भी है कि ये जो तीसरा हाथ है इसको पकड़ा जाएगा, बेनकाब किया जाएगा, या इससे भी मुज़ाकरात ही करने होंगे? बहरहाल, कराची में बेअमनी बढ़ी तो ब्लू प्रूफ गाड़ियों का कारोबार भी खूब फला फूला, मगर अब वजारत दाखिला ने इस कारोबार को गैर कानूनी करार दे दिया है। ये इकदाम इन खबरों के बाद उठाया गया है कि कराची के साहिब सरबत मकामी इंजीनियरों और मिस्त्रियों से जो बुलेट प्रूफ गाड़ियां बनवाते थे, जब उन गाड़ियों के वफा निभाने का वक्त आता तो ये बेवफा महबूब की तरह साफ दगा दे जाती थी, यानी पैसे का ज़िया अलग और जान भी गैर महफूज। एक आम बुलेट प्रूफ गाड़ी $30,000 से $40,000 यानी 40 लाख पाकिस्तानी रुपए, और बम प्रूफ गाड़ी $60,000 से $80,000 यानी 80 लाख रुपए तक तैयार होती है, मगर कुछ कंपनियां गैर मयारी मटेरियल इस्तेमाल करती थी और यही गाड़ी $10,000 से $20,000 में तैयार कर देती थी। इस बारे में हमारे नुमाइंदे फैसल शकील ने एक रिपोर्ट भी तैयार की है, जरा पहले वो मुलाजा।
साबिक सदर आसिफ अली जरदारी के चीफ सिक्योरिटी ऑफिसर पर हमला, बिलाल शेख की बुलेट और बम प्रूफ गाड़ी हो गई तबाह। एसएसपी सीआईडी पर कातलाना हमला, चौधरी असलम की गाड़ी भी तबाह। हुकूमत ने तफ्तीशी घोड़े दौड़ाए तो दूध का दूध और पानी का पानी हो गया। पता चला कि मुतादित कंपनियां वजारत दाखिला से इजाजत नामा लिए बगैर गैर मियारी बुलेट और बम प्रूफ गाड़ियां बना रही हैं। लेकिन अब ऐसा नहीं होगा।
जो बनाते हैं उनको भी लाइसेंस मिनिस्ट्री ऑफ इंटीरियर से रिक्वायर्ड है, जो आर्मरिंग करते हैं, और फिर जो खरीदार है उसके लिए भी जरूरी है कि کہ وہ منسٹری آف انٹیریئر سے سرٹیفکیٹ لے کر آئے۔
کراچی سمیت پاکستان بھر میں صرف 7 کمپنیوں کو بم اور بلٹ پروف گاڑیاں تیار کرنے کی اجازت ہے جو بین الاقوامی معیار پر پورا اترتی ہیں۔ ماہرین کہتے ہیں کہ بلٹ اور بم پروف گاڑیوں میں تکنیکی مہارت کے ساتھ ساتھ عالمی معیار کی اسٹیل شیٹس کا استعمال بھی ضروری ہے۔
لوگ کہتے ہیں کہ جی بس وہ اسٹیل لگا دیا، گلاس لگا دیا، بلٹ پروف گاڑی بن گئی اور بم پروف بن گئی۔ ناٹ ایٹ آل۔ جو اسٹیل اس کا ہوتا ہے، دیٹ از ہارڈ اسٹیل۔
حکومت کی جانب سے بغیر اجازت بلٹ اور بم پروف گاڑیاں بنانے والی کمپنیوں کے خلاف کریک ڈاؤن کا اعلان تو کر دیا گیا ہے، لیکن اب انتظار ہے تو اس پر عمل درآمد کا۔ کیمرامین قاسم رئیس کے ساتھ فیصل شکیل، ساما، کراچی۔
بلٹ پروف گاڑیاں اب وہی کمپنیاں تیار کر سکیں گی جو حکومت سے باقاعدہ رجسٹرڈ ہوں گی۔ اس اقدام سے امید تو یہی ہے کہ کراچی کے عمرہ کو کم از کم ہماری بلٹ پروف گاڑیاں ضرور میسر آ جائیں گی، مگر سوال غریب کا ہے، اس کا کیا ہوگا؟ شاید بس اللہ ہی حافظ ہے، اور غریب ایک دوسرے کے لیے دعا ہی کر سکتے ہیں۔ نیوز آج دیکھنے کا بہت بہت شکریہ۔ دعاؤں میں یاد رکھیے گا، اللہ تعالیٰ آپ کو نفرتوں اور اولاد کے غم سے محفوظ رکھے۔ اللہ حافظ۔